अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 MHz र इन्टरनेटमा www.radiobhijan.com.np बाट विश्वभरिक साथ प्रसारण भइरहेको प्रत्येक हप्ताको बिहान 8 बजे प्रसारण हुने सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। म पुष्प बराल। हामी अर्जुनधारा खबरमा अर्जुनधारा नगरपालिकामा रहेका हरेक गतिविधिका बारेमा हामी कुराहरू उठाउने गर्दछौँ। आज पनि हामी यसै विषयमा अहिले अर्जुनधारा नगरपालिका अन्तर्गत रहेको पूर्वकै पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धामका बारेमा आज विस्तृत कुराकानी गर्न गइरहेका छौँ। अहिले झापाको अर्जुनधारा जलेश्वर धामले बाल चतुर्दशी मेलाको अवसरमा 4 लाख धार्मिक पर्यटक भित्राउने भनेर एउटा लक्ष्य लिएको छ र अहिले पूर्वको पशुपतिनाथका रूपमा परिचित उक्त धामले 41 वार्षिक अनुष्ठानको आयोजना गर्ने पनि जनाएको छ। विक्रम सम्बत 2039 यहाँ प्रत्येक वर्ष वार्षिक अनुष्ठान हुँदै आएको धाम समितिले जनाएको छ। मङ्सिर 17-25 बाल चतुर्दशीका दिनसम्म नै यो 9 दिवसीय श्रीमद् देवी भागवत महापुराण गरिने धाम समितिले जनाएको छ। यो चाहिँ मङ्सिर 19-24 यहाँ दैनिक योग साधना शिविर पनि आयोजना गर्दै भन्ने कुरा छ। यी सबै कार्यहरू गर्नको लागि चाहिँ अहिले त्यहाँनिर गुरुकुल सञ्चालन भइरहेको छ र गुरुकुल सञ्चालनका लागि 1 करोड रुपियाँको अक्षय कोष स्थापना गर्नु धाम समितिको लक्ष्य रहेको छ। यसै विषयमा अहिले धाम समितिले यो अनुष्ठान आयोजनाको अवस्था के गरेको छ, अनुष्ठान सुरु भइसकेको अवस्था छ, यसै विषयमा हामी अर्जुनधारा जलेश्वर धामका धाम समिति सञ्चालन समितिका उपाध्यक्ष भीमचन्द्र भट्टराई हुनुहुन्छ, उहाँसँग कुराकानी गर्न गइरहेका छौँ। भीम सर, स्वागत छ तपाईँलाई रेडियो भिजनमा।
नमस्कार, यहाँलाई पनि स्वागत छ।
भीम सर, अहिले तपाईँहरूले यो 31 धामले 41 वार्षिक अनुष्ठानको आयोजना गरेको छ र अहिले चाहिँ 4 लाख पर्यटकहरू चाहिँ अर्जुनधारामा भित्राउने तपाईँहरूले लक्ष्य लिनु भएको छ। अहिले तपाईँहरूको तयारी र भक्तजनहरूको अहिलेको सुरुवाती उत्साह कस्तो पाउनु भएको छ?
विगत 41 वर्ष अगाडिदेखि हामीले यस अर्जुनधारा जलेश्वर धाममा हरेक वर्ष वार्षिक कार्यक्रम बाल चतुर्दशीलाई मध्यनजर गरेर गर्ने गरेका हो। त्यसमा यसपल्ट चाहिँ अलिक वृहत योग पनि हुने भएको उनीहरूले पतञ्जली योग पनि हुने भएको र पतञ्जलीकै के अरे शिरोमणि चाहिँ आयुर्वेद शिरोमणि
आचार्य बालकृष्ण हजुर
पनि आउने हुनुभएको, साथै तपाईँको 19 विश्व हिन्दू महासङ्घका महासचिव पनि यहाँ आउने हुनुभएको र हाम्रो कथावाचक पनि चितवन निवासी बालकृष्ण अरियालजी जसो प्रखर विद्वान सो कथावाचनमा आउनुभएको, त्यसको र हामीले प्रचार प्रसारलाई अहिले विगतको भन्दा धेरै राम्रो गरी प्रचार प्रसार पनि भएको हुनाले हामीले लक्ष्य गरेको 4 लाख भक्तजनहरूको यहाँ आगमन हुन्छ, बाल चतुर्दशीमा सजीव छर्न जागरण बस्न र सुरुवाती दिनदेखि नै उपस्थित हुनुहुन्छ भन्ने हामीले लक्ष्य राखेका छौँ।
हजुर, जस्तै यो पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धामलाई चाहिँ जब वर्षमा एकचोटि मात्रै प्रचार गरिन्छ, यस अगाडि पनि धेरै अनुष्ठानहरूका बेलामा मात्रै यहाँनिर भक्तजनहरूको चाहिँ प्रचार प्रसार गरिन्छ, विशेष त यसलाई चाहिँ सदैव जस्तै यो साउनमा जल चढाउने बेलामा पनि यहाँ भक्तजनहरूको आकर्षण हुन्छ, तर यो 12 महिना चाहिँ भक्तजनको आकर्षण गराउनका लागि दीर्घकालीन योजना साथ तपाईँहरूले लाग्नु भएको छैन सर, त्यस्तो आभास हुँदैन तपाईँहरूलाई?
हामीले यो विशेष गरी पर्वहरू 3 पर्व श्रावणी पर्व शिवरात्रि पर्व बाल चतुर्दशी पर्वलाई चाहिँ यो एउटा पर्व मानेका छौँ र अन्य 365 दिन नै भक्तजनहरूको आगमन काठमाडौँबाटदेखि लिएर इन्डियाको विभिन्न राज्यबाट भुटान सिक्किम र नेपालकै धेरै क्षेत्रबाट चाहिँ भक्तजनहरू आइरहनुहुन्छ हरेक समयमा हाम्रो कार्यक्रममा मात्रै होइन अरू बेला पनि आउनुहुन्छ। विशेष गरी चाहिँ हामीले अब यो बालाचोक दर्शनी पर्व चाहिँ सुरुदेखि
हजुर
41 वर्षदेखि अगाडिदेखि यसलाई वार्षिक कार्यक्रम बनाएको हुनाले अलि बढी प्रचार प्रसार चाहिँ बालाचोक दर्शनीलाई दिएको हो। तर पनि अब नेपाल सरकारले 100 गन्तव्य स्थान नेपालभरिमा जान सकिने ठाउँ जान पर्यटकीय हिसाबले जान सकिने ठाउँ भनेर चाहिँ अर्जुनधारा जलेश्वर धाम पनि हो भनेर 100 गन्तव्य स्थानमा राखेको हुनाले प्रचारको अभाव छैन होला र अरू बेला पनि भक्तजनहरू धेरै आउनुहुन्छ।
जस्तै यो तपाईँहरूले यसपालिको अनुष्ठानको लक्ष्य चाहिँ त्यहाँ गुरुकुल सञ्चालन गरिरहेको छ र त्यहाँ अन्नदाता अक्षय कोषको निम्ति 1-1 करोडको 2 अक्षय कोष निर्माण गर्ने भनेर तपाईँहरू लाग्नु भएको छ, यो लक्ष्य प्राप्ति गर्न सक्ने सम्भावना देखिन्छ?
अस्तिदेखि हामीले सुरुवात गरेको भए पनि अहिले यसलाई महत्त्व चाहिँ हामीले यो पुराणलाई पुराणको महत्त्व चाहिँ अक्षय कोषको लागि राखेका छौँ र जग्गा पनि अझै अपुग छ
र
आसपासको जग्गा हामीसँग जोडिएका जग्गा पनि आवश्यक छ र जग्गा खरिद पनि लक्ष्य राखेका छौँ, साथै अक्षय कोषको लागि पनि लक्ष्य राखेको हो र 1-1 करोड पुर्याउने कुरामा अहिलेसम्म पनि उस्तै गरेको हिसाबले त्यो पुग्ला भन्ने लागेको छ, जग्गामा पनि दिइरहनु भएको छ र यो पुराणको टाइममा यो वार्षिक कार्यक्रम बाला चतुर्दशीको कार्यक्रमभरिमा त्यो लक्ष्य पुरा हुन्छ भन्ने लागेकै छ।
जस्तै तपाईँहरूले लिएको लक्ष्य र त्यहाँ विगतका वर्षहरूको भक्तजनहरूको आगमनलाई हेर्दाखेरि यसपालि अझै आकर्षण बढेका कारणले भक्तजनहरूको व्यवस्थापनमा चाहिँ अहिले धामले कसरी हेरिरहेको छ? त्यहाँ बढी भिडभाड हुने, त्यहाँ झै अलिकति भिडभाडमा चाहिँ झै झगडा हुने खालको परिस्थिति पनि सिर्जना हुन्छ, यसलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ?
चाहिँ शान्ति सुरक्षामा के अरे हामीलाई प्रशासनिक इकाइहरूबाट सहयोग प्राप्त छ र त्यत्रो हामीहरूकोमा झै झगडा भएर कुनै नराम्रो भएको चाहिँ यो 40 वार्षिक अनुष्ठान भइरहँदाखेरि पनि त्यस्तो देखिएको छैन र योपल्ट त झन् सिडिओ सार आफैले चाहिँ र जिल्ला प्रहरी कार्यालय अञ्चल प्रहरी कार्यालयका प्रमुखहरू हाम्रो अब इलाका र स्थानीय प्रहरी चौकी सशस्त्र बेस क्याम्प आदिले हामी तपाईँहरूलाई शान्ति सुरक्षा प्राप्त दिन्छौँ जो हाम्रो अहिले प्रमुख आकर्षक रूपमा योगका आचार्य बालकृष्णज्यूको उहाँको स्वयं पनि कस्तो हुँदो रहेछ भने उहाँलाई सुरक्षा प्रदान गरेरै ल्याउनु पर्दो रहेछ, त्यसले गर्दाखेरि पनि सुरक्षाको निकै राम्रो प्रबन्ध छ, यस्तो कुनै नहोला।
भीम सर तपाईँसँग सोध्न चाहेको, जस्तै आचार्य शिरोमणि त उद्घाटनका लागि मात्रै आउनुहुन्छ, उहाँले त पक्कै पनि योग अभ्यास गराउनु हुन्न होला, अन्य योग सिकाउने त अरू नै हुनुहुन्छ होला गुरुजीहरू, तर यो सातै दिन योग सिक्नका लागि योग शिविरको आयोजना गर्दाखेरि व्यवस्थापन चाहिँ कहाँ गर्दै हुनुहुन्छ? कहाँनिर धामभित्रै हो कि बाहिर कतै?
धामभित्रै हो र अनि योग सिकाउन पनि नेपालकै प्रभारी यो चाहिँ पतञ्जलि योग शिविरका केन्द्रीय प्रभारी लव मिश्र उहाँ आफै स्वयं उपस्थित र करिब प्रदेश स्तरीय प्रमुखहरू केन्द्रीय स्तरका धेरै जनाहरू र हरिद्वारबाट पनि धेरैजना आजभोलि नै आजै आइपुग्ने कार्यक्रम राखिएको छ र उहाँहरू करिब प्रशिक्षक नै 100 बेसी त्यो के अरे जिल्लाभन्दा माथिल्लो तहका नै प्रशिक्षकहरू उहाँहरू चाहिँ 100 जति आउनुहुन्छ र उहाँहरूलाई बस्न खान सुविधा हामीले 100 हामीले व्यवस्थापन गरिसकेका छौँ।
जस्तै योगमा चाहिँ कति मान्छेहरू सहभागी होला नि योग अभ्यासका निम्ति?
अब पहिला चाहिँ हाम्रो गुरु चाहिँ के अरे आचार्य बालकृष्णले नै गराउने हुँदाखेरि 10,000 को लक्ष्य राखिएको थियो र त्यति हुन्छन् भनेर हाम्रो यो पतञ्जली योगका जिल्ला अध्यक्ष देवी घिमिरेज्यूले जानकारी दिनुभएको थियो।
हजुर,
पछि उहाँ नआउने भएको र भ्याउनु नभ्याउनु भएको ले उहाँलाई एकदम छोटो टाइम 24 गते मात्रै आउने 10-11 बजे आइपुग्ने यहाँ हामी स्वागतमा काँक्रेभित्रसम्म र बागडुग्रासम्म पनि गएर उहाँलाई लिएर आउने र आइसकेपछि उहाँबाट यस अर्जुन आराधनेश्वर धाममा खडे बाबा उद्यानको स्थापना भएछ त्यसको उद्घाटन गर्ने साँझ लक्ष्यवर्तिकाको दर्शन गर्ने र रात्रि उहाँले आशीर्वचन दिने कार्यक्रम रहेको हुँदाखेरि योगमा हामीले दैनिक 2,000-5,000 मान्छेहरू बिहान 5 बजेदेखि 7 बजेसम्म त्यो हामीहरूको जुन छ व्यवस्था पुराण भन्ने स्थलमै रोलर लगाएर त्यसलाई एकदम व्यवस्थित ढङ्गले बनाएको छ, त्यही योगा गर्न सकिने भनेर
हजुर
मिलाइयो।
अब तपाईँहरूले यस वर्ष मेलामा चाहिँ नेपाल, भारत र भुटानका भक्तजनहरू पनि सहभागी हुनुहुन्छ भनेर प्रचार गर्नुभएको छ। अब यो धाममा अहिले भुटान, भारतका तीर्थयात्रीहरूलाई आउने वातावरण चाहिँ कसरी सिर्जना गर्दै हुनुहुन्छ? उहाँ पनि प्रचार प्रसार गरिएको छ, कसरी त्यहाँका भक्तजनहरूले थाहा पाउने?
अहिले हामीहरूलाई सहयोग नै भन्नुपर्छ,
हजुर,
जस्तो हाम्रो सूर्योदय टेलिभिजनले फेसबुक च्यानल मार्फत विश्वको सबै कुनामा पुग्ने गरी चाहिँ हामीलाई के अरे हाम्रो खनाल सर उहाँले
प्रचार प्रसार गरिदिनु भएको छ। हजुर हजुर,
प्रचार प्रसार गरिदिनु भएको छ। यो प्रचार प्रसार चाहिँ धेरै हुन्छ, नेपालका सबै टेलिभिजनहरूबाट पनि प्रसार हुन्छ भनेर उहाँले पनि भन्नुभएको छ र अहिले आजसम्मको हिसाब हेर्दाखेरि विश्वका धेरै ठाउँमा जसले हिन्दू धर्म लाई मान्छ ती मान्छे सबैले हेरेको यहाँनिर देखिँदै छ।
जस्तै भीम सर, तपाईँले अहिले धार्मिक कुरा गर्नुभयो, हिन्दू धर्मको मात्रै होइन नि त योग साधना, त त्यहाँ जसले पनि योग गर्न सक्ने भयो होइन? अर्जुनधारा धाममा त जुनसुकै धर्मावलम्बीहरूले पनि अवलोकन भ्रमण गर्न सक्ने अवस्था सिर्जना गर्नु भएको होला नि त तपाईँहरूले, होइन र?
होइन, त्यसमा त म एकदम छु, कस्तो यो हिन्दू धर्मको मात्रै अर्जुनधारा जलेश्वर धाम होइन, तर पनि मैले विश्वमा अरू मान्छेले हेर्ने, हाम्रो यहाँ त लारुम्बाका गुरु पनि आएर प्रमुख चाहिँ उद्घाटनमा प्रमुख अतिथि बन्नु भएको थियो, योपल्ट पनि हामीले कोसिस गर्यौँ उहाँलाई ल्याउनलाई, उहाँको टाइम मिलेन भने यहाँ सबै जात जाति र सबै धर्म का विद्वानहरूलाई हामीले ल्याउने कोसिस पनि गरेका छौँ र आउनु पनि भएको छ। यो यही हाम्रो कार्यक्रमभरि नै बिचमा पनि आउन सक्ने सम्भावना पनि रहेको छ।
हजुर,
त्यसो भए यहाँ कुनै जाति विभेद हिसाबले छैन, धर्म विभेद हिसाबले पनि छैन, यो चाहिँ पर्यटकीय क्षेत्र पनि धार्मिक पर्यटकीय क्षेत्र भएको हुनाले सबै खालको उपस्थिति हुन्छ भन्ने मलाई लागेको छ।
जस्तै आस्थाका हिसाबले पनि अहिले पछिल्लो चरण चाहिँ धेरै युवाहरूमा होइन, अब यो धार्मिक आस्थाप्रति वितृष्णा जाग्दै गएको हो कि भन्ने खालको एक किसिमको तर्कहरू पनि सुन्न पाइन्छ। अब यो यस्ता अनुष्ठानहरूमा युवाहरूको आकर्षण चाहिँ कस्तो पाउनु भएको छ?
अब हामीले देख्दाखेरि अलिक अगाडि, विगत यो 5-7 वर्ष अगाडि चाहिँ युवाहरू धर्मप्रति भनेपछि एकदम वितृष्णा जागेर आएको छु भने अहिले यो 5-7 वर्षदेखि यता हाम्रो संस्कृति, परम्परा, रीतिरिवाज, सनातनी कुराहरूलाई अध्ययन गर्नुपर्छ भन्ने सबै कोणबाट कुराहरू उठिरहेको हुँदाखेरि अहिले अहिलेको हिसाबले हेर्दाखेरि अब चाहिँ यो युवाहरूमा पनि यो जागरण भएको महसुस गरेका छौँ। विभिन्न यो अब सञ्चार माध्यमहरूदेखि लिएर चाहिँ फेसबुकहरूदेखि युट्युबहरू सबैबाट चाहिँ अब हामीले पनि यो सनातन एउटा हामीले गर्दै आएका हाम्रा रीतिरिवाज परम्पराहरूलाई अँगाल्नु पर्ने रहेछ भन्ने भावना व्यक्त गरेको पाइन्छ। त्यसो हुँदाखेरि अहिले हामीहरूकोमा युवाहरूको पर्याप्त, अहिले त हाम्रो अध्यक्ष नै युवा, अरू कार्य समितिमा रहने साथीहरू पनि धेरै युवा हुनुहुन्छ, र युवाहरूको अब युवाहरूले पनि यसलाई उगाल्नुहुन्छ भन्ने मलाई लागेको छ।
अब भीम सर, एउटा यहाँ अहिले तपाईँसँग कुराकानी गर्दा गर्दै एउटा हाम्रा श्रोताले हामीलाई म्यासेज पठाउनु भएको छ, यो यस्ता खालका ठुला ठुला प्रचारबाजी गरिन्छन् र पहिले पनि अनुप जलौटालाई लिएर विश्वकै अग्लो शिवलिङ्ग स्थापना गर्ने अर्जुनधारामा भनेर प्रचार गरियो, त्यो प्रचार प्रचारमै सीमित भयो, काम भएन भनेर त्यसका बारेमा पनि सोधिदिनु होला भन्ने यहाँ हामीलाई चाहिँ श्रोताले म्यासेज गर्नुभएको छ। के भन्नुहुन्छ यो अगाडिको एउटा कुरा प्रसङ्ग उठाउनु भएको छ, जस्तै अनुप जलौटा आउनु भएको थियो, उहाँको कार्यक्रम सम्पन्न भयो, विश्वकै अग्लो शिवलिङ्ग बनाउने लक्ष्य अहिलेसम्म पुरा हुन सकेन भन्ने जनताले प्रश्न गर्नुभएको छ तपाईँसँग।
यो स्वाभाविक केही पनि छ, यो प्रश्न गर्नु स्वाभाविक छ। हामीले धेरैवटा कुराहरू अनुप जलौटामा आउँदाखेरि धेरै खर्च पनि भएको छ र खर्च उठेको पनि छ, तर जति हामीले लक्ष्य राखेको त्यो ठुल्ठुला मान्छेहरू आउँदाखेरि एउटा काम चाहिँ के भएको छ भने प्रचार, यसको परिचय अर्जुनधारा जलेश्वर धामको परिचय तत्कालीन अवस्थामा अनुप जलौटा आएका अवस्थामा प्रचार चाहिँ विश्वव्यापी पनि भएको छ।
हजुर,
अब हामीले लक्ष्य राखेर तत्कालीन अवस्थामा यो शिवलिङ्ग, अग्लो शिवलिङ्ग बनाउने 151 फिटको शिवलिङ्ग बनाउने सङ्कल्प प्रस्ताव पनि पास गरेको छ र त्यसलाई अब हाम्रो मात्रै बलबुटाबाट नहुने राज्यसँग हामीले धेरै पटक अनुरोध गर्यौँ, एउटा राम्रै काम हो, तपाईँहरू हामीलाई सहयोग गर्नुहोस् भनेर विभिन्न निकायहरू अब विभिन्न अब नेतृत्व तहहरूसँग पनि हामीले कुरा चाहिँ गरेका हौँ, तर त्यो सफल गर्न सकेका छैनौँ। एउटा हामीलाई ठोस काहीँबाट केही नआएको ले त्यो अधुरै रहेको छ, तर लक्ष्य हामीले त्यसलाई छोडेर त चटक्कै छोड्यौँ हामीले भने होइन, त्यसलाई हामीले क्रमशः के गर्ने भनेर कुनै पनि योजना चाहिँ छोडिसकेका छैन, त्यसलाई क्रमशः अब काहीँ न काहीँबाट केही न केही यो भोले बाबाले कृपा गर्नुभयो भने कहीँबाट त्यो पुनः एउटा उठान भएर त्यसलाई सम्पन्न होला भन्ने लक्ष्य राखेको छ।
तपाईँ धामसँग लामो समयसँग जानकार पनि हुनुहुन्छ, त्यहाँ रहेर काम पनि गरिरहनु भएको छ, अब यो राज्यको तर्फबाट एउटा प्रचार गर्ने 100 गन्तव्य स्थानको रूपमा अर्जुनधारालाई पनि उभ्याएको छ, अर्जुनधारा धामकै नामले अहिले स्थानीय पालिका अर्जुनधारा नगरपालिका समेत सञ्चालन छ, पूर्वको पशुपतिनाथले परिचित छ र आस्थाका हिसाबले पनि पौराणिक हिसाबले पनि अत्यन्तै महत्त्वपूर्ण क्षेत्रका रूपमा छ, अब यो धामलाई अझ बढी व्यवस्थित प्रचार प्रसार गर्न र सबै जात जाति सबै धर्मावलम्बीहरूको आस्थाको केन्द्र बनाउन के गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई आगामी दिनमा?
होइन, जस्तो हाम्रोमा म यो तपाईँले भनिहाल्नुभयो पुरानो भन्दाखेरि मैले 2041 सालदेखि आज 80 सालसम्म भनेको म निरन्तर त्यो कार्य समितिमा रहेर कहिले उपाध्यक्ष कहिले वरिष्ठ उपाध्यक्ष हुँदै हुँदै अहिले पनि उपाध्यक्ष नै छँदैछु, 3 कार्यकाल उपाध्यक्ष भइसकेको भयो। त्यसमा के हो भन्दाखेरि यसलाई राज्यले स्वयं गन्तव्य सूचीमा राखेर पहिलो आर्थिक वर्षमा हामीलाई 50 लाख रुपियाँ पैसा दियो र निरन्तर तपाईँको यहाँ आउँछ, तपाईँलाई हरेक वर्ष आउँछ, त्यसबाट यो तपाईँहरूको भौतिक पूर्वाधार निर्माण गर्ने भन्ने हिसाबले हामीलाई यो भनिएको पनि थियो। अब त्यस पछाडि यो कोरोनाको टाइमदेखि यो घट्दै गएर आउँदै नआउने भएर फेरि गत वर्ष प्रदेश सरकारबाट केही रकम दिएर हामीले त्यो भौतिक पूर्वाधारको कम्पाउन्ड लाउने कामहरू गऱ्यौँ। अब भोलि कुनै दिनमा यस क्षेत्रमै हाम्रो सभामुख जस्तो गरिमामय पद लिनुभएका यस क्षेत्रका सांसद हुनुहुन्छ, उहाँसँग पनि हामीले कुरा राख्नेछौँ र राखिराखेका छौँ। आज या भोलि उहाँको कार्यक्रम मिल्यो भने आज भोलिभित्रमा उहाँ पनि यहाँ आइपुग्नुहुनेछ र यो कुरा म उहाँसँग पनि र हाम्रो समिति दलैले उहाँसँग भेटेर यो कुराहरू हामी बढाउँछौँ कि हामीलाई गन्तव्य सूची बनाइदिने, बजेट चाहिँ नदिने, हाम्रा योजनाहरूलाई सफलीभूत पारिदिनका लागि राज्यले खेल्नुपर्ने भूमिकामा यहाँको अहम रहोस् भनेर हामी माग राख्नेछौँ। र अर्को कुरो, यहाँ हाम्रो संस्कृत माध्यमिक विद्यालय छ जहाँ हामी सबै जात जातिका, यहाँ कुनै दलित या चाहिँ तपाईँको मुस्लिम या चाहिँ जनजाति आदिवासी कोही कसैलाई पनि पर राखेका छैन, त्यो संस्कृत माध्यममा हाम्रा सबै खाले विद्यार्थीहरू अध्ययन गर्छन्। अब सँगसँगै हामीले अर्को एउटा गुरुकुलमा पनि हामीले यहाँ दलितलाई पढ्न दिएन भन्ने किसिमको आक्षेप आइराख्दा हाम्रो धारणा चाहिँ के छ भने गुरुकुलमा पनि अध्ययन गर्न पाउने तर उसको व्यक्तिगत स्वतन्त्रता, अर्को विद्यार्थीको व्यक्तिगत स्वतन्त्रता, म सँगै बसेर एउटै भान्सामा चाहिँ म खान्न भन्छ, समस्या त्यति मात्रै हो। नभए पढ्नको लागि हामी कुनै किसिमको भेदभाव रहितसँगले, कोही दलितको विद्यार्थी आउँछ भने या ब्राह्मणको विद्यार्थी आउँछ या जनजातिको विद्यार्थी आउँछ भने पनि हामी गुरुकुल परम्परा अनुसार पढाउन पनि तयारी छौँ। तर त्यही अहिले हामीलाई आवासमा भोजनको समस्या आएकोले हामी त्यो अलिक गरेछौँ, तर क्रमशः यो पनि पछि हट्दै हट्दै गएर त्यसलाई समायोजनमा आउला भन्ने हामीलाई लागेको छ।
अब जस्तै यो स्थानीय तह अहिले विशेष त कार्यान्वयनमा आइसकेपछि अलिक बढी स्थानीय तहले पनि आफ्ना क्षेत्रका यस्ता महत्त्वपूर्ण गन्तव्य स्थानहरूलाई महत्त्व दिएर बजेट निकासा गर्नुपर्ने हुन्छ। अहिले अर्जुनधारा नगरपालिकाले चाहिँ धाम व्यवस्थापनमा कसरी सपोर्ट गरिरहेछ, नगरले चाहिँ कसरी हेरिरहेछ स्थानीय सरकारले?
अब भन्दाखेरि यसले कतै असर पर्ला कि जस्तो नगरपालिका अर्जुनधारा नगरपालिकाले कहाँबाट नामाकरण पायो भन्दा अर्जुनधारा जलेश्वर धामबाट नामाकरण पायो।
हजुर,
तर जे जति अपेक्षा गर्नुपर्ने हो, जे जति उहाँहरूले यसलाई हेर्नुपर्ने हो, त्यो चाहिँ उहाँहरूले पर्याप्त हेरेको महसुस मैले चाहिँ गर्नु पाएको छैन। अब धामप्रति उहाँहरू पनि सबै वडा अध्यक्षदेखि लिएर मेयर साहब, उपमेयर साहबहरू धामप्रति एकदम सकारात्मक पनि रहनु भएको छ, तर बजेटको व्यवस्था चाहिँ उहाँहरूले गर्न सक्नु भएको छैन होला, अभावकै कारणले होला। आगामी दिनहरूमा नगरपालिकाले पनि यसलाई बजेटको व्यवस्था गरेर, यो उहाँहरूकै हो, म त भन्छु अर्जुनधारा नगरपालिकाले नै यो धामलाई सञ्चालन गर्नुपर्छ। धामको भौतिक पूर्वाधारदेखि लिएर दैनिक प्रशासनिक खर्चदेखि पनि हरेक कुरा, विगत सालतिर जुन बेला अर्जुनधारा नगरपालिका थियो त्यो बेला नै गाउँपालिका थियो, त्यो गाउँ विकास थियो, त्यो बेला पनि पुजारी खर्च भनेर वार्षिक बजेट छुट्याउने सिस्टम थियो, त्यो कुरा हामीले सम्झाइ पनि राखेका छौँ। यो तपाईँहरूकै काम हो है, हामी त निमित्त त्यहाँ बसिदिएर काम गर्दै भनेर गरेका मात्रै हौँ भनिरहेछौँ, अब गर्नुहोला यो कुरामा। हामीले
जस्तै कुशल नेतृत्व आयो, कुशल मान्छे आयो भनेदेखि जस्तो सुकै परिस्थितिमा पनि लक्ष्यमा प्राप्त गर्न सकिँदो रहेछ। जस्तै तपाईँलाई एउटा उदाहरण दिउँ, यो इलामको कुटी डाँडामा अवस्थित पाथिबराम मन्दिरमा त्यहाँ 6 महिनामा करिब करिब 72-75 लाख रुपियाँ पैसा बचत गर्यो नयाँ समिति गएपछि। पुरानो समितिले घाटामा बजेट देखाइरहेको थियो, 6 महिनामा 72 लाख रुपियाँ आमदामी देखाएपछि त्यहाँ अहिले व्यवस्था परिवर्तन भएर अहिले धेरै ठुलाहरू कामहरू हुन थाले। अर्जुनधाराको आमदामीको स्रोतहरूलाई व्यवस्थापन गर्ने, त्यहाँ आउने सबै कुराहरूलाई व्यवस्थापन गर्न सकिएको अवस्था छ कि छैन, त्यसतर्फ चाहिँ तपाईँहरूले कसरी ध्यान दिनुभएको छ?
हाम्रो हेर्ने भने अर्जुनधारा जलेश्वर धामको आज मैले म भने 39 वर्षदेखि भनेपछि त्यहाँ अहिले जुन अहिले मूल मन्दिरलाई हामीले जीर्णोद्धार गरेर बनायौँ, त्यो करोडौँ भन्दा माथिको
तामाको छाना लगाएर बनाइएको छ,
त्यो कलेज जगदेखि तामाको छानासम्म, त्यो पनि भक्तजनहरूको नै सहयोगबाट बनेको हो। त्यस्तै तपाईँका सन्त निवास, जो 4 तलाको सन्त निवास छ, अहिले करोडौँ भन्दा माथिको पनि त्यस्तो छ। र अनि अन्य तपाईँको जे जति दातामा दानवीर महानुभावहरूले दिएको दान दातव्यबाट हाम्रो अर्जुनधारा जलेश्वर धाममा हामी यति पैसा चाहिँ बचत भयो, यति पैसा चाहिँ यो गरियो भनेर हरेक वर्ष पनि हामी गर्छौँ। होला खर्च अलिकति बढी छ, प्रशासनिक खर्च, गौ सेवा पनि हामीले गरेका छौँ, विद्यार्थी बटुकहरूलाई पनि हरेक अब हामी नि शुल्क पढाउनु पर्नेछ, लुगा फाटो दिनु छ, खानापिना बस्नु दिनुपर्नेछ, तिनीहरूमा पनि खर्च छ। संस्कृत मावि छ, त्यसलाई पनि संस्कृत मावि अहिले त नेपाल सरकारले भर्खर भर्खरदेखि अलिअलि दरबन्दी दिन थाले, त्योभन्दा अगाडि हामीले आफै त्यही धामले नै पैसा दिएर त्यो संस्कृत मावि सञ्चालन गर्नु परेको थियो। ती सब क्रमशः गर्दै आएर हामीले यहाँ दुरुपयोग भनेको चाहिँ नाम मलाई लाग्छ आजका दिनसम्म कोही कतैबाट दुरुपयोग सिवस्तु कसैले चुहावट भएको छैन, त्यसले गर्दाखेरि जे आएको छ त्यो सबै सदुपयोगको रूपमा विकसित भइरहेको छ।
हस् अन्त्यमा जस्तै यो अनुष्ठान अहिले तपाईँहरूले गर्दै हुनुहुन्छ, अनुष्ठान सफलताको हामी पनि पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौँ। र अन्त्यमा तमाम भक्तजनहरूलाई तपाईँ जिम्मेवार व्यक्तिको हिसाबले अनुष्ठान र यो जुन तपाईँहरूले लिएको लक्ष्यका बारेमा अन्त्यमा के भन्न चाहनुहुन्छ?
सबै भक्तजनहरूलाई हाम्रो हामीले गर्न खोजेको लक्ष्य राखेका कुराहरू यहाँहरू भक्तजनले एक खालको भक्तजनहरूले दिइरहनु भएको छ, तथापि अझै यो धामलाई अझ उचाइमा पुर्याउनका लागि देश विदेशबाट आउनुहुने भक्तजनहरूलाई थोरै लगानी, थोरै थोरै तपाईँहरू सबैले दिएकोले लगानीले यो काम भइसकेको छ, एउटा आकर्षक क्षेत्र बनेको छ। अझ तपाईँहरूले दिनुभयो भने हामीले राखेको लक्ष्य करोड करोडको चाहिँ हामीले अक्षय कोष, त्यहाँनिर भएका बटुक विद्यार्थीहरू पढाउने जुन हामीले राखेका छौँ, लक्ष्य राखेका छौँ, त्यसलाई सफलीभूत पारिदिनका लागि म आम आउनुहुने भक्तजनहरूलाई अनुरोध गर्छु। र अब यो कार्यक्रम सफल होला र हामीले राखेको लक्ष्य अनुसार हामीले जग्गा करिब करिब त्यहाँ 5-6 बिघा जग्गा पनि एक पठा जग्गा नभएको धामले अहिले 5-6 बिघा जग्गा पनि हामीले किनेर चाहिँ गरेका छौँ। यहाँहरूले नै दिएको, भक्तजनहरूले नै दिएको त्यो पैसाले आज 5-6 बिघा जग्गा भएर पर्याप्त जमिन पुगेको छ। अझै पनि अब 1.5-2 बिघा जग्गा जग्गी किन्दाखेरि छिमेकमा आसपासमा रहेका त्यो जग्गा भूमिदान भनेको महादान पनि भनिन्छ, त्योका लागि यहाँहरू सबैको हात मन उठोस् भन्ने भावना राख्दै अब यो कार्यक्रम सफल गरिदिनका लागि यहाँको रेडियोबाट जुन हामीलाई यहाँ हाम्रा कुराहरू राखेर रा, सबैतिर पुर्याइदिन सहयोग गर्नुभएको छ। हाम्रो रेडियो भिजनलाई पनि धन्यवाद दिँदै यहाँहरूको सधैँ यसरी नै सहयोग रहोस् भन्ने धारणा व्यक्त गर्दै हाम्रो यो कार्यक्रममा सबै उपस्थित भइदिनका लागि र योगामा विशेष गरी योग आफ्नो लागि हो, योग गर्नु भनेको स्वास्थ्य रहनु हो, त्यो स्वास्थ्य रहनका लागि हामी सबै उपस्थित भइदिनु, नजिकै छ बिरतामोडबाट आउँदाखेरि पनि, नजिकै खुन्दाबारीबाट आउँदा, शनिश्वरको बजार क्षेत्रबाट आउँदा, बिहान 1-2 घन्टाको टाइम हो, सबै उपस्थित भइदिन हार्दिक अनुरोधका साथ। टाइम पनि सकिन लाग्यो भन्नु हो र मैले मेरा जे जति जानेका त्रुटि भए क्षमा पाऊँ र यिनै कुराहरू राख्दै बिदा हुन चाहन्छु।
हस् भेव सर, अत्यन्तै व्यस्तताको बावजुद अहिले तपाईँहरू व्यस्त हुनुहुन्छ, यसका बावजुद पनि समय प्रदान गर्नुभयो र त्यहाँका विषयमा कुरा राखिदिनु भयो जनताहरूलाई, यसका लागि धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्दछु।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो अर्जुनधारा जलेश्वर धामका धाम समितिका उपाध्यक्ष भीमचन्द्र भट्टराई रेडियो भिजनसँग अर्जुनधारा खबरमा कुराकानी गर्थे। हस् त, आजलाई अर्जुनधारा खबर यति नै, अर्को हप्ता फरक व्यक्तित्वसँगको र फरक प्रसङ्गका साथ उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि पुष्प विदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।